اسی آیت میں آیت نمبر 2 میں جو اللہ نے فرمایا ہے تِلْكَ آیَاتُ الْكِتَابِ الْمُبِينِ، یہ روشن کتاب کی، واضح کتاب کی آیات ہے۔ تو ہم نے آپ کے سامنے آغا محسن قرائتی کا ایک خط بیان کرنا شروع کیا تھا۔ تو یہ جو ہمارا اس 10 درسوں کا سلسلہ ہے، اس میں آپ یوں سمجھ لیں کہ یہ 2 مین ہمارے ٹاپک ہیں، سورۃ الشعراء اور خود قرآن کریم کے حوالے سے، قرآن کی اہمیت کے حوالے سے وہ باتیں کہ جو اس خط میں جن کی طرف اشارہ کیا گیا۔ کل جہاں تک بات پہنچی تھی اس کا خلاصہ یہ ہے کہ امام خمینی یہ فرماتے ہیں اپنی کتاب آداب الصلاۃ میں کہ اگر ہم چاہتے ہیں کہ قرآن سے استفادے کا دروازہ ہمارے لیے کھل جائے تو اس کے لیے لازم ہے، ضروری ہے کہ ہم قرآن مجید کو تعلیم و تعلم کی نگاہ سے دیکھیں۔ یہ ایسے ہی ہے جیسے انسان کے سامنے جب کوئی اس کے کورس کی کتاب آتی ہے جس کلاس میں وہ پڑھ رہا ہوتا ہے، اسکول میں ہو یا کالج میں یونیورسٹی میں، تو وہ اس کتاب کو کس نگاہ سے دیکھتا ہے کہ اس کتاب کو میں نے پڑھنا ہے، اس کو سمجھنا ہے تو جا کر امتحان میں کامیاب ہوں۔ تو یہ نگاہ پھر ڈیفائن کرتی ہے اس کتاب کے ساتھ اس کے رویے کو، اور وہ رویہ کیا ہے؟ اچھی طرح پڑھنا، اچھی طرح سمجھنا، اس کی باتوں کو ذہن نشین کر لینا تاکہ امتحان میں صحیح نمبر دے سکے۔ تو یہ بات ہے، ایک بنیادی نقطہ یہ تھا کہ جب تک قرآن کو ہم تعلیم اور تعلم کی نگاہ سے نہیں دیکھیں گے، اصلاً دروازہ ہی بند ہے ہمارے اوپر قرآن سے استفادے کا، نہیں کر سکتا۔ اور پھر جو امام نے باتیں کی تھیں ان کا خلاصہ یہ تھا کہ ہم لوگ کے جو ہماری اکثریت ہے جو قرآن سے استفادہ نہیں کرتے، اس کی وجہ یہی ہے کہ ہم اس کو اجر اور ثواب کی نگاہ سے دیکھتے ہیں، تعلیم اور تعلم کی نگاہ سے نہیں دیکھتے۔ حتیٰ کہ مفسرین، سخت بات یہ، اور وہ آخری جملہ کیا تھا کہ میرے عقیدے کے مطابق تاکنون تفسیر برائے کتاب خدا نوشتے نہ شدے، ابھی تک اللہ کی کتاب کی تفسیر نہیں لکھی گئی۔ سوال کرے تو اتنی زیادہ تفسیر 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 وہ کیا ہے؟ تو آپ کو یاد ہوگا شروع میں بات ہی ہوئی تھی کہ تفسیر قرآن کا صحیح معنی ہے کیا۔ تفسیر قرآن کا معنی صرف اور نحو کے اعتبار سے قرآن کو حل کرنا نہیں ہے، تاریخ کی نگاہ سے قرآن کے قصوں کو جان لینا نہیں ہے، فصاحت و بلاغت کے نکات قرآن سے نکالنا نہیں ہے، شان نزول اور اسباب نزول نہیں ہے۔ تو کیا ہے میرے لیے؟ قرآن نے کیا ہدایت دی؟ وہ تفسیر ہوگی جو پڑھنے والے کو واضح طور پر یہ بتائے کہ تجھ سے اللہ کیا چاہتا ہے، تجھ سے اللہ کیا چاہتا ہے۔ تو یہاں سے ہم آگے بڑھتے ہیں، فرماتے ہیں بطور کلی اللہ کی کتاب کی تفسیر کا معنی یہ ہے کہ اس کتاب کے مقاصد کو بیان کیا جائے۔ یعنی یہ جو بات قرآن یوسف کا قصہ سنا رہا ہے, قصہ ڈسکس یہ نہیں, تجھے کیا کہہ رہا ہے اس قصے کے ذریعے سے. اس آیت میں جو بات ہوئی ہے اس بات سے تیرا کیا تعلق ہے, تجھے کیا اللہ بتانا چاہتا ہے؟ اب غور فرمائے, یہ جو کتاب بتائے اپنے پڑھنے والے کو وہ تفسیر قرآن کہلائے جانے کا حق رکھتے, ورنہ معلومات جمع کر دیں آپ. کتاب یہ بتائے یہ آیت کیوں اتری تھی, وہ تفسیر نہیں ہے, وہ معلومات ہے. تفسیر تب کہلائے گی جب پڑھنے والے کو بتائے کہ یہ اتری ہوئی آیت تجھ سے کیا کہہ رہی ہے. آپ سمجھ رہے ہیں؟ یعنی قرآن کا لنک بندے کے ساتھ بتانے والی کتاب وہ تفسیر کہلائے گی, کیونکہ قرآن کتاب ہدایت ہے, قرآن کتاب تاریخ نہیں ہے, کتاب اسباب نزول نہیں ہے, گرامر کی کتاب نہیں ہے, فلان نہیں ہے. کیا ہے, کون سی کتاب ہے؟ ہدل للناس ذالک الکتاب لا ریب فیہ ہدل للمتقین بیان للناس بصائر للناس. یہ سارے کے سارے الفاظ تھوڑے بہت فرق کے ساتھ ایک ہی معنی رکھتے ہیں. صلوات پڑھے محمد والے پر. بطور کلی تفسیر, اس قرآن کی تفسیر وہ کتاب ہے جو اس کے مقاصد کو بیان کرے اور اس کا اصل مقصد صاحب کتاب کو کیا چاہیے وہ بیان کرنا, صاحب کتاب کا مطالبہ کیا ہے, ڈیمانڈ کیا ہے, یہ بیان کر رہی ہو وہ تفسیر ہے. پھر فرماتے ہیں کہ یہ عظیم کتاب یعنی قرآن اللہ کی اپنی گواہی کے مطابق ہدایت اور تعلیم کی کتاب. کیسے گواہی ہے؟ ہدل للناس ہدایت کتاب ہے. یعلمہم الکتاب والحکم, رسول کیا کرتا ہے؟ کتاب کی تعلیم دیتا ہے, یہ سیکھنے کی کتاب ہے, اس کی باتیں سیکھنے والی ہیں. مفسر کے لیے ضروری ہے کہ وہ قرآن کے قصوں میں سے ہر قصے سے, بلکہ قرآن کی آیات میں سے ہر ایک آیت سے ہدایت کا پہلو نکال کے سامنے رکھے. وہ جو فرما رہے ہیں, ہر قصے سے پڑھنے والے کو کیا لا کے سامنے رکھے کہ یہ قصہ تجھے کیا سکھانا چاہتا ہے. اگر اس کو ایڈریس نہیں کرتا اور ساری معلومات حضرت یوسف کے بارے میں جو قرآن میں ہے, جو بائبل میں ہے اور جو اور جگہوں پر, ساری اکٹھی کر دے, وہ تفسیر نہیں ہے. لوگ سمجھتے ہیں وہ تفسیر ہے. تفسیر کب بنے گی؟ اس قصے کے بیان کیے جانے کا مقصد کیا ہے, کیا بات مجھے کرنا چاہتا ہے, یہ بتائے. اور آپ بھی جب بھی قرآن پڑھیں اسی نگاہ سے پڑھیں. بعض دفعہ مجھے ایک صاحب نے کہا کہ یار یہ آپ کو کیا مسئلہ ہے, یہودیوں والی آیتیں ہم پہ فٹ کرتے ہو. اب یہ جو بات ہے یہ بات خود بتا رہی ہے کہ ان بزرگوار نے آئمہ کی احادیث بھی نہیں پڑھی کہ قرآن کیسے پڑھنا ہوتا, کیونکہ آئمہ نے فرمایا کہ جس قوم کا ذکر ہو رہا ہو اپنے آپ کو دیکھو کہ وہ تمہارے اندر موجود ہے یا نہیں. اگر بری بات ہے تو تمہارے اندر نہیں ہونی چاہیے, اگر اچھی بات ہے اللہ نے تعریف کی تمہارے اندر ہونی چاہیے. تو یہی تو تطبیق ہوتی. اب فرض کریں قرآن میں ایک یہودیوں کی بات کی جائے اور وہ ہمارے اندر پائی جاتی ہو, تو پھر یہ تو اللہ قصور وار ہوا نا کہ یہودیوں ہمارے میں جو بات ہے وہ آپ یہودیوں کی کیوں بیان کر رہے ہیں. لیکن بعض کو لگتا ہے کہ کیونکہ آپ کئی جگہ پہ دیکھیں گے جو لوگ قرآن مجید سے خود قریب نہیں ہوتے کیا بہانہ بناتے ہیں کہ قرآن کی آیت کی بات کرو, کہتے ہیں یہ مسلمانوں کے بارے میں نہیں, یہ تو یہودیوں کے بارے میں. ये मुसलमानों के बारे में नहीं, तो काफिरों के बारे में, गलत है ये। किस बात पर अल्लाह उन्हें काफिर करार दे रहा है? वो है तुम्हारे अंदर कि नहीं? अल्लाह ने मुतअद्दिद मकामात पर कुरान में नाफरमान को काफिर कहा है, नाफरमान को काफिर कहा है। फरमाता है रसूल इनसे कह दीजिए अल्लाह और रसूल की इताअत करो, तो अगर ये फिर जाए तो यकीनन अल्लाह काफिरों को पसंद नहीं करता। यानी बात ना मानने, बात ना मानने वाले को काफिर कह रहे। ये तो कुरान के इस्तेमालात बताएंगे कि क्या माना है कुफर का। कुरानी अल्फाज खुद अल्लाह ने जिस तरह इस्तेमाल किए वो खुद उसके माना को बता देते हैं, ताकि अगर कोई कहे ये माना भी हो सकता है, ये माना भी, ये माना भी, कि जैसे कि कई लोग कुरान के बारे में लोगों के जहनों में कन्फ्यूजन क्रिएट करने के लिए ये बहुत कहते हैं, इस लफ्ज़ के तो 20 माने, इसके तो 10 माने, तो फलान माने। लेकिन जब आप कुरान के उस अंदर पढ़ोगे आपको पता लग जाएगा कौन सा माने। लेकिन चूंकि लोग नहीं पढ़ते, आशना नहीं है, तो इन हथकंडों में आ जाते, समझते हैं ये बहुत ही कोई पेचीदा मामला। मुफस्सिर जब नुजूल के मकसद को समझाए तब मुफस्सिर है, ना कि नुजूल के सबब को समझाने वाला मुफस्सिर है। नुजूल का सबब यानी क्यों उतरी, यानी क्या मसला पेश आया था, क्या हादसा हुआ था कि ये आयत उतरी, ये बताने वाला मुफस्सिर नहीं है। कौन मुफस्सिर है? जो बताए इस आयत के नाजिल होने का मकसद क्या है, क्या चीज अल्लाह गाइड करना चाहता है, किस चीज के बारे में अल्लाह रहनुमाई करना चाहता है, और वो जो बयान करे वो मुफस्सिर है, ना कि जो शान नजूल बयान करे लोग कहे मुफस्सिर। मुफस्सिर उस वक्त मुफस्सिर है जब नुजूल के मकसद को बयान करे, न कि सबब नुजूल को, जैसे कि तफसीर में होता है, जिनको आमतौर पे जो तफसीर मौजूद है मकसद बयान करके क्यों आयत उतरी, लेकिन पढ़ने वाले को ये नहीं कहता कि तेरे से इस आयत का क्या रابطہ है। तो पढ़ने वाला भी समझता है वो पिछलों के लिए उतरी थी, मेरा कोई लिंक नहीं। फिर फरमाते हैं यही आदम और हव्वा का किस्सा, यही आदम और हव्वा का किस्सा, और इसके अंदर जो बातें बयान की गई हैं उनका इंटरेक्शन इबलीस के साथ, खिलकत की इब्तदा से लेकर ज़मीन पर उनके वारिद होने तक के जो किस्सा अल्लाह ने मुकर्रर यानी तकरारन अपनी किताब में बयान फरमाया है, किस कदर मआरिफ और नसीहतें इस किस्से में मौजूद हैं, किस कदर इंसानी नफ्स की बुराइयां, नफ्स कैसे खराब करता है इंसान को, इस किस्से में बयान की गई हैं। इबलीस का अखलाक, इबलीस के तौर तरीके क्या होते हैं, उसका स्टाइल और अंदाज क्या है, कैसे अल्लाह ने बयान किया है और हम उससे गाफिल होते, हम उससे उसकी तरफ मुतवज्जे नहीं होते। इन सब बातों की रोशनी में हम कहते हैं कि किताब खुदा, किताब मारिफत, किताब अखलाक, किताब दावत में सआदत, खुश नसीबी की तरफ दावत दे रही है। वल्लाहु यदउ इला दार सलाम, अल्लाह तुम्हें सलामती के घर की तरफ दावत दे रहे। असल दावत जो है वो मकसद है, इस रास्ते पर सलामती की तरफ आना चाहते हो, कौन कौन से रास्ते से तुम्हें गुजरना है। फिर फरमाते हैं कि वो मुफस्सिर के जो इस जहद से जिसने गफलत की हो या सरफ नजर किया हो या अहमियत ना दी हो और कुरान के मकसूद और आसमानी किताबों के नाजिल किए जाने के असल मकसद और रसूलों को क्यों भेजा गया اس کے اصل مقصد سے جس نے غفلت کی ہو، یہ ایک ایسی خطا ہے جو صدیوں سے جس نے اس ملت کو قرآن سے استفادے سے محروم رکھا ہے، صدیوں سے. امام خمینی کے لفظ ہے، یا عدم توجہ یا صرف نظر نہیں بتایا. اس کی وجہ سے اتنی کتابیں لکھی گئی ہیں لیکن ملت قرآن سے استفادے سے محروم ہے صدیوں سے. ایک دو سالوں کا، مہینوں کا، ہفتوں کا قصہ نہیں ہے، صدیوں کا قصہ. اب یہ بات کرتے ہوئے کہ رسول کیوں بھیجے گئے، آسمانی کتابیں کیوں نازل ہوئیں، یہ مقصد بیان نہ کیا جائے، اس کی ایک جھلک میں اب میرے ذہن میں آئی، میں اکثر بیان کرتا ہوں آپ کی خدمت میں، یہاں دوبارہ بیان کر رہا ہوں. ایک صلوات پڑھیں محمد والے محمد. یہ سورۃ الحدید کی آیت نمبر 25 ہے، 25. اب اس پہ انسان گرامیٹیکلی بحث کرے یہ کب اتری تھی، کیا ہوا تھا، لیکن اس آیت کو پڑھنے والے کو، سننے والے کو یہ نہ پتہ چلے کہ یہ آیت مجھ سے کیا کہہ رہی، کیا تقاضا کر رہی. یہ وہ آیت ان آیات میں سے ایک ہے جس میں اللہ نے تمام انبیاء کے بھیجے جانے اور کتابوں کے نازل کیے جانے کا پرپس، مقصد بیان کیا. اور آج مسلمانوں سے بھرا ہوا ملک اس مقصد کے لیے کھڑے ہونے والے چراغ لے کے ڈھونڈے بھی تو آپ کو مشکل سے ملیں گے. اور آپ دیکھیں کتنا سمپل ہے، غور سے سنیے. لقد ارسلنا رسلنا بالبینات، میں قبلہ شیخ محسن صاحب کا ترجمہ پڑھ رہا ہوں، بے تحقیق ہم نے اپنے رسولوں کو واضح دلائل دے کر بھیجا ہے. وانزلنا معهم الكتاب والميزان، اور ہم نے ان کے ساتھ کتاب اور میزان نازل کیا ہے. یہ سارا کچھ کس لیے نازل کیا ہے؟ لِيَقُومَ النَّاسُ بِالْقِسْطِ، تاکہ لوگ عدل قائم کریں، معاشرے میں جسٹس ہو. ہے پاکستان میں، اس کو پڑھ کے لیں ثواب، اللہ ٹوکرے بھر کے دے گا. یہ تو آیت کہہ رہی ہے نکلو میدان میں. اگر تم کہتے ہو تم کسی نبی کے پیروکار ہو تو پھر سب نبی کس کے لیے آئے تھے؟ لِيَقُومَ النَّاسُ بِالْقِسْطِ. تم کسی مثلاً محفل میں شرکت کر کے، چار آیتیں سن کے، چار روایتیں سن کے، نیاز کھا کے سمجھ رہے ہو پورا ہو گیا؟ سب نبی ہم نے اس لیے بھیجے، کتابیں انہیں اس لیے دی تاکہ عدل قائم ہو. لوگ لِيَقُومَ النَّاسُ بِالْقِسْطِ، تاکہ لوگ عدل قائم کریں. اور ہم نے سمجھا کہ امام زمانہ نے کرنا ہے، ہم نے کچھ بھی نہیں کرنا، خود امام زمانہ نے اسے کمپلیٹ کرنا ہے. وہ آ رہے بھی اس لیے نہیں ہے کہ ہمیں عادت ہی نہیں ہے، ہم زبانی مجاہد تو ہیں لیکن میدانی مجاہد نہیں ہے. فوج کو جنگ سے پہلے ٹرین کیا جاتا ہے، نہ کہ جب جنگ شروع ہو جائے تب فوج میں بھرتی شروع ہوتی ہے. مریں گے زیادہ، جا کر جنگ نہیں کر سکیں گے، پہلے سے ان کے مزاج بنائے جاتے ہیں، انہیں جنگ کے ماحول سے آشنا کیا جاتا ہے، انہیں بھوک پیاس برداشت کرنا سکھایا جاتا ہے، انہیں گرمی سردی برداشت کرنے کے طریقے بتائے جاتے ہیں، انہیں اگر زخم لگ جائے سکھایا جاتا ہے، تب وہ وقت آنے پر صحیح جنگ لڑتے ہیں. جن کا مزاج ہی نہ ہو سختی برداشت کرنے کا، وہ دعا تو مانگ سکتے ہیں، اللہ یا اللہ بھیج دے، ہر روز دعائیں اے تو پڑھ سکتے ہیں، لیکن وہ اس قابل نہیں ہے کہ امام کے ساتھ حسرت کا اظہار تو کر سکتے ہیں، ان کا عمل گواہ نہیں ہے کہ وہ کچھ کر سکتے ہیں ساتھ ان کے. اگر کسی بندے کو پتہ ہو کہ جناب گاڑیوں کی ریس ہونی ہے اور اس کو بہت شوق ہو، اللہ سے دعا ہے یا اللہ مجھے گاڑی کی ریس جیتنے کی توفیق عطا، اور گاڑی سیکھے ہی نہ، اب گاڑیوں کی ریس کا دن آ جائے، اسے بھی بٹھا دے گاڑی کی سیٹ پر، تو وہ بندروں کی طرح اچھل کود تو کرے گا، کبھی ادھر دیکھے گا، کبھی گاڑی چلا ہی نہیں سکتا، ریس کہاں لگائے گا؟ पहले से सीखनी पड़ती है, पहले से अपने आप को ऐसा मिजाज बनाना पड़ता है कि अगर सख्तियों का वक्त आए तो, अगर आज मौजूदा दौर में सख्ती कोई आती है उसको हम उससे हम भाग रहे हो तो आप लिख लें कि इमाम की के ज़माने में सख्तियाँ इससे ज़्यादा होंगी, दिल ही नहीं करेगा। ये नहीं होगा कि इमाम आ जाएंगे तो फिर हमारी हमने जो अपने आप को बनाया है वही शख्सियत उस वक़्त अगर वो मुफीद है तो वो मुफीद रहेगी, अगर तैयार नहीं किया तो फिर हम तरह तरह के बहाने बनाएंगे। हम इमाम से कहेंगे आप चंदा ले लें लेकिन हमें साथ में लेके जाएं, हमारा मिजाज नहीं है। तो ये आपको मिसाल दे रहा था कि कुरान इमाम खुमैनी क्या फरमा रहे हैं, मकसद कुरान बेतहकीक यानी यकीनन अल्लाह ताकीद फरमा रहा है, कुरान पढ़ने वाले को बता रहा है कि तुझे अगर तू रसूल का पैरोकार खुद को समझता है तो तुझे पता होना चाहिए सारे रसूल किस लिए आए, और ये आयत जब समझ आ जाए तो बड़ा आराम से बड़ा आसान है समझना इमाम हुसैन के करबला जाने को, और सारी उल्टी सीधी थ्योरीज इमाम हुसैन अलैहिस्सलाम के बारे में वो बिल्कुल रद्दी की टोकरी में जा पड़ती है जब इस आयत को देखा जाए और ये पता हो कि हुसैन और कुरान जुदा नहीं हो सकते। तो जब हुसैन देखेंगे मुआशरे में अदल पामाल हो रहा है तो जो नबी का वारिस है जो नबी के रास्ते का राही है वो चाहे अकेला भी हो तो वो खड़ा हो जाएगा, वो रह नहीं सकता, कोशिश करेगा अपने जमाने के हालात को देखते हुए एक पॉलिसी बनाएगा कि आज के हालात में किस तरह से जिहाद करना है, जिहाद जरूर करना है, किसका रिजल्ट सबसे बेस्ट आएगा, आया वो मकाम आ गया कि अब जान से भी गुजर जाए तो नतीजा निकलेगा, हम मारे जाए तब नतीजा निकलेगा, क्योंकि मुख्तलिफ जमानों के हालात मुख्तलिफ होते हैं, लेकिन उसकी फिक्र वही होती है, पॉलिसी हालात के मुताबिक बनाता है, हदफ वही होता है। तो वो जो फरमा रहे अगर मैंने फलान मंजिल पे पहुंचना है अब अगर मैं उसके करीब ही खड़ा हूं तो मैं क्या फैसला करूंगा, पैदल चलते, लेकिन दूर हूं तो मैं कहूंगा यार कोई बाइक ले ले, बहुत दूर अब गाड़ी होनी चाहिए, बहुत ही दूर है जहाज पे जाना पड़ेगा, पहुंचना उस जगह पर है ये मुझे पता है, लेकिन मैं रवैया क्या इख्तियार करूंगा, मैं और वो मंजिल कितने दूर है और बीच में खतरात है या खतरात नहीं है, ये सारी चीजें देखते हुए मैं अपने लिए एक रास्ता तय करूंगा ईमानदारी से, मेरा अल्लाह जानता है कि मैं चीटिंग नहीं कर रहा, बेईमानी नहीं कर रहा, और फिर उस सफर की तरफ निकल पड़ूंगा, पहुंचू ना पहुंचू अल्लाह ने यह डिमांड ही नहीं किया, अल्लाह ने कहा तेरी उस तरफ हरकत और तेरा उस तरफ रुख वो सही होना चाहिए। एक सलवात पढ़े मोहम्मद वाले, तो फरमा रहे हैं कि ये सदियों से इस मामले ने इस मिल्लत को कुरान शरीफ से इस्तफादे से महरूम रखा है, अल्फाज बहुत सख्त है, और राह हिदायत को लोगों पर बंद कर दिया, व राह हिदायत रा बेरू ये मर्दुम मसदूद कर दे, मसदूद यानी बंद कर दी है हिदायत की राह, कुरान मजीद से जो गाइडेंस मिलने थी उसका रास्ता बंद कर दिया। जरूरी है कि हम इस किताब के नाजिल होने के मकसद को हासिल करें कि यह किताब खुद अपना मकसद हमें समझाती है, ये ऐसी किताब नहीं है कि वैसे इन्होंने पहले यह भी लिखा है कि इंसान अकल से भी सोचे तो उसको पता चलेगा यह हिदायत के लिए, लेकिन यह किताब खुद गनी है इस मामले में, यह खुद बार बार बताती है कि मैं क्यों आई, और भरा पड़ा कुरान बीसियों आयात में अपना मकसद बयान करते। हम खुद किताब खुदा से इस किताब के नाजिल होने का मकसद अक्स कर सकते हैं, क्यों फरमाते किताब का मुसन्निफ अपना मकसद सबसे बेहतर बता सकता है, जो किताब लिख रहा है सबसे बेहतर उसकी तहरीर से पता चलेगा वो क्यों लिख रहा है किताब, क्या चाहता है, दूसरों से नहीं, उनका बाद में नंबर आएगा। तो इस किताब का लिखने वाला, मैं लिखने वाला वैसे कह रहा हूँ जो अल्लाह ने बैठ के लिखा थोड़ी है, तो ये किताब जिसकी भी तालीफ है और वो अल्लाह है, तो अल्लाह सबसे बेहतर जानता है इस किताब का मकसद की। इस कुरान में, इस कुरान में एक जगह भी नहीं है अल्लाह ने ये फरमाया हो कि ये वाली जो आयत है तावीज बनाने के लिए अच्छी है, किसी आयत के बारे में नहीं लिखा। लेकिन फरावान तावीज बनते हैं, लेकिन अल्लाह ने बार बार कहा है ये हिदायत के लिए, लेकिन हिदायत नहीं। इसे कहते हैं डेविएशन रास्ते से, यानी जो अल्लाह ने चीज़ इंपॉर्टेंट ही नहीं समझी। मैं नहीं कह रहा कि आयात से तावीज ना बनाए, मैं इसको रद्द नहीं कर रहा, लेकिन मैं कह रहा हूँ कुरान में नहीं है कि इसको 70 बार पढ़ लो तो इसको ये कर लो तो वो कर लो, तो नहीं है कुरान, एक जगह भी नहीं। लेकिन ये बार बार हिदायत हिदायत गौर व फिक्र वो नहीं है। ये किसने चेंज किया सिस्टम, किसने तब्दील किया कि जो किताब नाजिल करने वाला खुद बता रहा है वो नहीं है, जो उससे हट के आई ये चीज़ें ऑथेंटिक है या ऑथेंटिक नहीं है वो बात की बात है, लेकिन वो फरावान है, ये कैसे हो गया? फरमाते हैं कि अब अगर हम इस मुसन्निफ के अपने फरामीन को पढ़ें तो ये हमें कहता नजर आएगा, एक जगह पे कह रहा होगा ज़ालिकल किताब ला रैब फी हुदल्लिल मुत्तकीन, ये मुत्तकीन के लिए हिदायत है। फिर एक और छोटी सी सूरत को हम लेंगे, देखेंगे बार बार अल्लाह एक ही बात की तकरार कर रहा है, वलकद यस्सरनल कुरान लिज़्ज़िक्र फहल मिन मुद्दकिर, यकीनन हमने कुरान को नसीहत के लिए आसान कर दिया है, तो है कोई नसीहत लेने वाला? इमाम खुमैनी कह रहे छोटी सी सूरत में बार बार रिपीट कर रहा है, वो तो खुद बता रहे ये किस लिए। मैं आपको एक मिसाल दूं, ये मशहूर आयत है जो हज़रत आदम का किस्सा सूरतुल बकरा में जहाँ से शुरू होता है, वइذ قال ربك للملائكة إني جاعل في الأرض خليفة, और जब तेरे रब ने फरिश्तों से कहा कि मैं ज़मीन में एक खलीफा एक नायब बनाने जा रहा हूँ, قالوا फरिश्तों ने कहा أتجعل فيها, मैं गौर से सुनिएगा, أتجعل فيها, क्या तू इसमें उसे बनाएगा, मैं युफ्सिदु फीहा, जो इस ज़मीन में फसाद करेगा, वह यस्फिकुद्दिमा, और खून बहाएगा। यहाँ पे मैं रुकता हूँ, कैसे हम एक आयत में ही असल चीज़ से स्लिप हो जाते हैं। ये आयत असल इसका पहलू क्या है, असल में ये आयत बंदे को अल्लाह की नज़रों में उसका मकाम बताना चाहती है कि मैंने जमीन में तुम्हें अपना नायब बनाया, और आप देखेंगे ज्यादातर इस आयत के बारे में क्या पूछते हैं लोग, फरिश्तों को कहां से पता चलेगा चला था कि आदम फसाद करेगा। असल चीज क्या थी कि तू इस आयत से अपना मकाम समझ कि तू जमीन में अल्लाह का नायब है, यानी तेरे फैसले अल्लाह के हुक्म के ऐन मुताबिक होने चाहिए, जो बतौर बशर तेरी सिफात अल्लाह के करीब तुझे पहुंचा सकती है। तो अपने अंदर सच ज्यादा पैदा कर, अदल ज्यादा पैदा कर, शुजात ज्यादा अता ज्यादा पैदा कर, बुखल तेरे अंदर नहीं होना चाहिए, जुल्म तेरे अंदर नहीं होना चाहिए, झूठ तेरे अंदर नहीं, ये तुझे अलग, तू अल्लाह का नायब है, इसको जितना परवरिश करेगा उतना तू तेरा ओहदा ऊंचा होता जाएगा, तू अल्लाह का नायब बनता चला जाएगा। ये इस आयत का मकसद है, उधर नहीं जाते। क्या सवाल होता है, फरिश्तों को कैसे पता चला था कि जब अल्लाह ने जिक्र नहीं किया तो तुम भी फिलहाल छोड़ दो? अल्लाह ने जो तवज्जो करें, आयत मरकजी तौर पे क्या बताना चाह रही है कि अल्लाह ने आदम को अपना, इंसान को अपना नायब बनाया, और फरिश्तों ने जब बात की तो उनको रिजेक्ट कर दिया, कहा मुझे पता है तुम्हें नहीं पता। तो इससे बंदा कहे मैं तो अल्लाह की नजरों में बड़ा स्पेशल हूं, यानी मेरे पर तो अल्लाह की कोई निगाह खास है, इसको छोड़ के जिस चीज़ का अल्लाह ने जिक्र नहीं किया उसको कुरेदते कि आदम को कहाँ से, फरिश्तों को कहाँ से पता चला था कि आदम ने फसाद कर लिया। जब अल्लाह ने इग्नोर किया, फिलहाल आप भी इग्नोर कर दो, असल जो बात में बात, जो आयत में बात जिक्र हुई है उस पर फोकस करो, वो आपको गाइड कर रही है, तू अल्लाह का नायब है। वो इकबाल बाज़ अशार में इसकी तरफ इशारा करते हैं ना, खुदाए लम यजल का दस्त कुदरत तू, जुबा तू है, यानी अल्लाह के काम तूने करने हैं ज़मीन पर, अल्लाह का पैगाम अब तूने सुनाना है, मोमिन ने सुनाना है लोगों को, तू अल्लाह का नुमाइंदा है। खुदाए लम यजल का दस्त कुदरत तू, जुबा तू है, यकीन पैदा कर ए गाफिल के मगलूब गुमा तू है। गुमानों में पड़ो, तुझे अल्लाह ने अपना जमीन में, ये नायब का मतलब ये है, तूने काम करने अल्लाह के, तू अल्लाह का एजेंट है जमीन पर, तू अल्लाह का नायब है। और आज दुनिया जिस मकाम पे खड़ी है, देखे इकबाल ने उस जमाने में कहा था, आज बिल्कुल ऐसे ही, लेकिन वो है नहीं। शेर आपने सुना होगा कि दुनिया को है फिर मारका रूह बदन पेश, यानी दुनिया को आज एक बार फिर मारका लग गया है, एक तरफ रूह है एक तरफ बदन है, यानी एक तरफ मादा परस्ती है, मेटेरियलिज्म है, और एक तरफ मानवियत है, रूहानियत है। दुनिया को है फिर मारका रूह बदन पेश, तहजीब ने फिर अपने दरिंदों को उभारा, इसराइल में भी उभारा और पाकिस्तान में भी उभारा हुआ है। तहजीब ने फिर अपने दरिंदों को, आप देख रहे हैं ना, ना किसी कानून का पास है, किसी चीज का ना कोई दीनी हद है, हर बेहयाई करते हैं, ना कोई कानून का लिहाज है, जिस कानून के हिफाजत के हलफ उठाते हैं, बेशर्मी से हर चीज रोन देते हैं अपनी ताकत की वजह से। तहजीब ने फिर अपने दरिंदों को उभारा, फिर इकबाल क्या कहते हैं, अल्लाह को पामर्दी मोमिन पे भरोसा, इबलीस को यूरोप की मशीनों का सहारा। अल्लाह को किस पे भरोसा है, मोमिन को, मोमिन किधर गए, मोमिन तो अब चंद रस्में अटेंड करके समझते हैं मोमिन, मर्द मोमिन किधर है। ले यकूम अन्नासु बिल किस्त, अदल के लिए खड़े हो जाएं, वो किधर है, वो तो खुद ही इसी फरसूदा गंदे सिस्टम का हिस्सा बन के खुश है, शुक्र है हम तो बचे हुए, मैं बच गई। एक अल्लाह का बंदा, उसकी दुकान थी किसी बाजार में, वहां पे आग लगी, वो दूर था, उसको जब खबर पहुंची कि तो बाजार में आग लग गई है, तो उसने पूछा मेरी दुकान, तो लोगों ने कहा तेरी दुकान बच गई, उसने कहा शुक्र है मैं बच गया। बाद में सारी उम्र अल्लाह से माफी मांगता रहा कि लोगों का सब कुछ जल गया, मैं इसमें खुश हूं, मैं बच गया, मैं कैसा इंसान हूं। आपको पता है ना, आप जो सूरह फातिहा पढ़ते हो नमाज, इसमें नमाज में एहदेना, अकेले भी पढ़ रहे हो ना, तब भी आपको परवाजी में क्या कहो, हमारी हिदायत कर, यानी हम सब निजात पाए, ये फिक्र है इस्लाम की, ना कि मैं बच जाऊं बाकी जाए, उन्होंने अपनी कब्र में जाना है, हमने अपनी कब्र में जाना है, ये जुमला ही बेदीनी वाला, बेदीनी से मुराद इसका इस्लाम से ताल्लुक नहीं, काम चोर बंदा कहता ताकि जिम्मेदारी ना लेनी पड़े, उन्होंने अपनी कब्र में जाना है, हमने अपनी कब्र में जाना है, बुजदिल बंदा कहता है। वलकद यस्सरनल कुरआन लिज़्ज़िक्र फहल मिन मुद्दकिर, पूरे इनकलाब की किताब है। हमारे पास भाई नारा लगाते हैं जब कुरान का दर्स, कुरान वो किताब है जो दर्स इनकलाब है, तो मैं कभी कभी हिम्मत कर कहता हूँ अब हाथ खड़ा करो जिन्होंने पढ़ा होगा कुरान शुरू से आखिर तक, तो सारे फिर स्माइल्स पास करते हैं, तो पढ़ा ही नहीं तो इनकलाब कहाँ से आना, फरिश्तों ने आके लाना नीचे, नारा लगा रहे हो ऐ ईमान वालों, क्यों नारा लगा रहे हो जो करते नहीं हो, क्यों कह रहे हो जो करते नहीं, ये हमने कुरान के साथ किया। अकीदत बहुत है उस जमाने में अहले बैत के साथ बहुत थी, लेकिन बात मानने वाले और साथ चलने वाले नहीं थे। आज कुरान की भी अकीदत मंद बहुत है, मैंने 100 अपने मरहूमिन के साल साहब के 100 कुरान छपाए बेहतरीन पेपर में। अच्छा कुरान के अंदर क्या लिखा हुआ वो ना मुझे पता ना मरहूमिन को पता था, कम अज कम ये बातें कुरान में नहीं लिखी हुई, जो कुरान में लिखा है कि कुरान का क्या मकसद है आने का, तो इमाम खुमैनी फरमा रहे हैं कि तुम देखो तो सही क्या लिखा हुआ, व अनजलना इलैकल किताब, व अनजलना इलैकल किताब إِلَيْكَ الذِّكْرْ لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيْهِمْ وَلَعَلَّهُمْ يَتَفَكَّرُونَ, سورہ نحل کی آیت نمبر 44 ہے. اور ہم نے اے رسول یہ کتاب آپ کی طرف نازل کی ہے تاکہ آپ لوگوں کو بیان کریں ان کی طرف کیا نازل ہوا ہے اور تاکہ وہ فکر کریں. ہمارے تلاوت کی رسم میں کوئی ایسی چیز پائی جاتی ہے جس سے فکر کریں؟ نہیں. فکر ہوتی ہے, سورت کب ختم ہوگی فکر ہوتی ہے, لیکن سورت کیا کہہ رہی ہے اس کی کوئی فکر نہیں ہوتی, جس کو پتہ ہی نہیں ہوتا کیا کہہ رہی. یا اللہ فرماتا ہے, کتاب انزل اللہ الیک مبارک لیدبروا آیاته ولیتذکر اولو الالباب, سورہ سات کی آیت نمبر 29. یہ ایک ایسی کتاب ہے بابرکت جسے ہم نے آپ کی طرف نازل کیا ہے تاکہ یہ لوگ اس کی آیات میں غور کریں اور تاکہ صاحبان عقل نصیحت حاصل کریں. میں آپ سے دس بستہ کہہ رہا ہوں, اگر یہ نہیں ہے عادت بڑی خطرناک بیماری ہے. خالق کائنات زور دے رہا ہو غور کرو غور کرو غور کرو, اتنا امپورٹنٹ ہے اس کی نظروں میں, اور ہماری نظروں میں امپورٹنٹ نہ ہو, کم امپورٹنٹ بھی نہ ہو, شامل ہی نہ ہو ہماری زندگیوں میں, تو بہت بڑی خرابی ہے. یہ کوئی تھوڑی خرابی نہیں ہے, بہت بڑی خرابی ہے. اس لیے یہ آغا کراتی نے وہ شروع میں کہا کہ میں نے جب امام خمینی کے جملے پڑھے تو میں تو کانپ گیا کہ یہ کیا ہو رہا ہے, امام خمینی یہ اس طرح چیخو پکار کر رہے ہیں. پھر آخر میں امام خمینی فرماتے ہیں ساری بات کر کے, تھوڑا سا ٹیمپریچر تاکہ زیادہ نہ ہو جائے پڑھنے والوں کا, کہتے ہیں کہ ہمارا مقصد یہ نہیں ہے کہ ہم تفاسیر پہ کوئی بہت زیادہ تنقید کریں. مفسرین نے بڑی زحمات اٹھائی ہیں, انہوں نے بہت زحمتیں برداشت کی ہیں اور ایک اچھی کتابیں, اور ہم بھی کہتے ہیں سبحان اللہ آپ نے کیا کام کیا ہے, لیکن ہمارا مقصد یہ ہے کہ اس کتاب سے استفادے کے راہ کو جو ہے ضروری ہے کہ لوگوں پر, عام لوگوں پر کھولا جائے. یہ کام انہوں نے نہیں کیا, توجہ نہیں کی, توجہ نہیں ان کی جو بھی ہوا ہے, بہت زحمتیں کی, بہت ہی زبردست کتابیں لکھی جن میں بڑی قیمتی معلومات ہیں, لیکن نتیجہ یہ نہیں نکلا کہ لوگوں کے لیے قرآن کی تعلیمات کا دروازہ کھل جاتا, لوگوں کی زبانوں پر قرآن کی باتیں آ جاتی, لوگ کہتے ہیں اللہ قرآن میں یہ فرماتا ہے, اللہ قرآن میں یہ فرماتا ہے. یہ نہیں ہوا, یہ نہیں ہوا. ایک صلوات پڑھیں محمد والے. اس کے بعد امام خمینی کچھ چیزوں کا ذکر کرتے ہیں اور ان کا نام وہ رکھتے ہیں حجاب. حجاب آپ سب سمجھتے ہیں, یعنی ابھی میں اور آپ آمنے سامنے بیٹھے ہیں, ہمارے درمیان کوئی حجاب نہیں ہے, یعنی میں آپ کو دیکھ رہا ہوں اور آپ مجھے دیکھ رہے ہیں, لیکن اگر یہاں پہ کوئی پردہ گر جائے تو اس کی وجہ سے میں آپ کو نہیں دیکھ پاؤں گا اور آپ مجھے نہیں دیکھ پائیں. امام خمینی یہاں پر یہ عنوان دے رہے ہیں, قرآن سے استفادے میں کیا چیزیں حجاب بن جاتی ہیں, اور آپ دیکھیں گے بڑی زبردست چیزیں ہیں, اپنی جگہ پر بڑی زبردست چیزیں ہیں, لیکن یہ چیزیں انسان اور قرآن میں حجاب بن جاتی ہیں. ان میں سے پہلی, بڑے بڑے حجابوں میں سے ایک حجاب اپنے آپ کو کوئی چیز سمجھنا ہے. کیا مطلب؟ امام خمینی فرماتے ہیں کہ یہ شیطان کے شاہکاروں میں سے ایک شاہکار ہے, یعنی شیطان نے کیا زبردست شاہکار چال چلی کہ ایک بندہ جو کسی علم میں ماہر ہے, کسی ایک علم میں ماہر ہے, وہ سمجھتا ہے میں ہی ہوں باقی فارغ ہے سارے. اب اس نے فرض کرے جی ادبیات میں عربی گرامر میں سپیشلائز کر لیا, وہ سمجھتا ہے کہ مجھ سے بہتر قرآن مجید کو کوئی نہیں سمجھ سکتا, دوسروں کا مذاق اڑائے گا, کوئی مشکل سی آیت لے کہے گا اس کی ترکیب کر, وہ بیچارہ نہیں کر سکے گا, جاہل آدمی نکل گیا. اس کو اس میں اتنا الجھا ہوا ہے کہ اسی میں لگا رہتا ہے خود قرآن سے استفادہ میں بڑی چیز ہوں. تو یہ امام خمینی فرما رہے ہیں کہ انسان کو उसके उसके उसको वहम कर देता है कि वो बड़ा ऊंचा है और जो कुछ उसके पास है ये बेस्ट है, अब उससे ज्यादा जरूरत नहीं है। मसलन, अब जो मिसालें हैं वो बहुत ज़बरदस्त है। मसलन अहले तजवीद जो कुरान को बड़े अच्छे अंदाज में पढ़ते हैं उनको उसी इल्म में फिरा देता है, उसी में कैद कर देता है। वो समझते हैं हम जैसा कुरान मजीद पढ़ने वाला ही कोई, उसी में फंसा देता है और उसी पर काने कर देता है, उसी पर भाई वो कनात कर लेते हैं और दीगर उलूम को उनकी नज़रों में घटिया बना देता है। किस तरह घटिया बनाता है? जिसको कुरान सही पढ़ना नहीं आता वो फारिग, उसके पास कुछ नहीं। दूसरे को अदबियात अच्छी आती है वो अदबियात के अलावा वालों को समझता है इनके हाथ पल्ले कुछ नहीं। कहते हैं कि एक इल्म इंसान ने सीखा है कि मैं कुरान सीखूं, लेकिन उस इल्म को इतना वो देखना शुरू कर देता है, इतना उसमें फंस जाता है कि वही इल्म, वही उसकी स्पेशलाइजेशन उसके और कुरान के दरमियान हिजाब बन जाती। कहता मैंने जो जानना था जान लिया, जिसके लिए पढ़ा था उधर जाता ही नहीं। यानी वुजू करके समझता है मैंने अचीव कर लिया, नमाज की ज़रूरत नहीं है। आपको पता है हौजे में क्या कहा जाता है, और हक भी यही है कि जितने उलूम शुरू में पढ़ाए जाते हैं असल में कुरान समझने के लिए, हदीस समझने के लिए, लेकिन बारी नहीं आती, क्योंकि इसी में इतना उलझ जाता है बंदा कि वो कुरान की बारी नहीं आती। इसका जिक्र भी इमाम खुमैनी करते हैं, सलवात पढ़े मोहम्मद वाले पर। फिर कहते इमाम फरमाते हैं इसी तरह वो तजवीद वाले समझते हैं ये जो अल्लाह ने और हदीसों में आया हामिलान कुरान वो हम लोग हैं, दूसरे कोई नहीं, क्योंकि हम कुरान अच्छे मखारिज के साथ पढ़ लेते हैं, हम हैं हामिलान कुरान, अपने आप को बड़ा समझना शुरू कर देते हैं। और इस कुरान के फहम से दूर ही रहते हैं, उसी पर इक्तफा कर लेते हैं। और इसी तरह अहले तफासीर को, ये बड़ी बात है, किन को? जो तफसीर लिखते हैं, अहले तफासीर को बतौर मामूल यानी आम तौर पे उनके साथ यही होता है, शैतान क्या करता है उनको सरगर्म कर देता है इसमें कि वो ये करते रहे कि ये आयत कितनी तरीके से पढ़ी गई है, किताबों में कितने अकवाल आए हैं, ज़बर पढ़ी है ज़ेर, किसने ज़बर पढ़ी है, किसने ज़ेर पढ़ी है, किसने इसको दो आयतें कहा है, किसने इसको एक आयत करार दी है, इसमें स्पेशलिस्ट हो जाते हैं। और ये चीज़ उनके और कुरान के दरमियान हिजाब बन जाती है। इख्तलाफात का पता है, ये नहीं पता कुरान उससे क्या कह रहा है। करात का इख्तलाफ, अरबाब लुगत के इख्तलाफात, वक्त नुज़ूल और शान नुज़ूल, मक्की और मदनी सूरतों का इख्तलाफ, आयात की तदाद कितनी आयतें हैं कितनी आयतें नहीं हैं, इतनी है या उतनी है इसमें, और हरूफ की तदाद और इस तरह की चीज़ें, इमाम खुमैनी फरमा रहे इस तरह की चीज़ें, ठीक है। और इन उलूम वालों को इस बात पर शैतान काने कर देता है कि वो इन चीज़ों को याद कर लें, हत्ता के फ़लसफ़ी और हकीम उसको भी कैद कर देता है कि इस्तलाहात के गलीज हिजाब में फंस जाते हैं और अल्लाह की तरफ हरकत करने वालों का, जो कुरान की रहनुमाई में हरकत करने वालों का काफ़िला है, उससे पीछे रह जाता है। अब ये शायद आप लोग के जो मतलब हौजे में नहीं है उनके लिए थोड़ा सा ये अजनबी बात हो, लेकिन जो हौजे में पढ़ने वाले हैं उसको बहुत अच्छी तरह समझ सकते हैं कि ये क्या होता है, इसलिए कि बहुत सारों की ज़िंदगी में कुरान की बारी ही नहीं आती, उलूम सीखते सीखते उसको स्पेशलाइज करते करते जिसके लिए सीख रहे थे बारी नहीं आती। यानी वुजू इतना अच्छे तरीके से करते हैं कि नमाज का टाइम ही गुजर गया होता है, इतना तरीके से वुजू करते हैं कि कोई चीज़ रह ना जाए, कि जब करके फारिग होते हैं पता चलता है कि नमाज का टाइम ख़त्म हो गया, जिसके लिए वुजू वाजिब किया गया था। قرآن سے استفادہ کرنے والا اس کے لیے ضروری ہے کہ ان تمام حجابوں کو پھاڑے اور ان سے ہٹ کر قرآن پر نگاہ کرے، نہ الجھے ان چیزوں میں، ان اختلافات میں، ان بحثوں میں، ہٹ کے سب چیزوں سے ڈائریکٹ قرآن کو. قرآن اللہ تعالیٰ نے کس کے عام لوگوں کے لیے بھی، یہ معجزے والے اس قرآن کا اعجاز یہ ہے کہ جس سطح کا بندہ اسے پڑھے، نہ بھی پڑھ سکتا ہو، سنے، اپنے لیول کے مطابق اس کو گائیڈنس ملے گی. بہترین علمی درجات پر فائز بندے بھی اس کے آگے جھک جائیں گے کہ بات تو اب پتہ چلی، اور جو بالکل ادنا ہے عرب کے بدو، وہ بھی اس قرآن سے ان کے دلوں میں ہلچل پیدا ہو جاتی. ایسی مثالیں سادی سادی بیان کرتے، لیکن جو اپنے علم کے اس میں زوم میں گرفتار ہے کہ میں بڑا پڑھا لکھا ہوں، وہ اس کو لگتا ہے قرآن میں کوئی خاص علمی بات نہیں. آگے یہ بات کریں گے، یہ آگاہ کراتی کریں گے کہ اساتید سے خطاب کر کے، آپ کو پتہ ہے بہت سارے لوگ حوزے میں ایسے ہیں جو قرآن اور نہج البلاغہ کو علم ہی نہیں سمجھتے، عوامانہ باتیں ہیں، ہم بڑے اسپیشلسٹ اوپر آئی لیول کی بات، اصطلاحات کو علم سمجھتے ہیں، ہم بہت اونچے چلے گئے. چونکہ اللہ کی کتاب نے بظاہر بالکل سادہ آدمی کی زبان میں بات کی. آپ دیکھیں اللہ نے جو سب سے بڑا عالم ہے، اس کی کتاب بعض بے وقوفوں کو لگتی ہے کہ یہ تو بالکل عوامانہ سی باتیں ہیں اس میں، اور بعض اوقات جب ترنگ میں بیٹھے ہوتے ہیں تو ایسے جملے بھی منہ سے نکال لیتے ہیں. یہی آغا محسن کراتی ہم قم میں اس وقت پڑھتے تھے، مدرسہ حجتیہ کی مسجد میں آئے، وہاں پر ہال بھرا ہوا تھا مسجد کا، سینئر طلاب درس خارج والے بیٹھے ہوئے تھے. تو انہوں نے سوال کیا، ان کا انداز بڑا ہلکا پھلکا، جوکس کرتے ہیں، ہنساتے بھی ہیں اور بات بھی کرتے ہیں ساتھ ساتھ. تو انہوں نے کہا، اچھا ماشاءاللہ بڑے بڑے علماء یہاں بیٹھے ہیں، بڑے نورانی بیٹھے ہیں، ذرا ہاتھ کھڑے کریں نا. کفایہ ایک کتاب ہے حوزے کی، اصول فقہ کی، کفایہ آخری کتاب ہے، اس کے بعد پھر درس خارج مثلاً شروع ہو جاتا ہے. تو کفایہ کا مباحثہ کون کون کرتے ہیں، مباحثہ آپ سمجھتے ہیں، درس کے بعد اس کو ڈسکس کر، طالب علم آپس میں بیٹھ کے کتاب کو ڈسکس کرتے ہیں اور ایک دوسرے کو سمجھاتے ہیں، ایک دوسرے پہ سوال کرتے ہیں، یہ کیوں ہے، یہ غلط ہے، یہ صحیح ہے، تو تاکہ اچھی طرح بات ہضم ہو جائے. اور یہ بہت زبردست خصوصیت ہے حوزے کی. تو آغا کراتی نے کہا کہ جو کفایہ کا مباحثہ کرتے ہیں ہاتھ کھڑا کریں، مجھے پتہ چلے ماشاء اللہ کتنے لیول کے لوگ بیٹھے. تو ہال بھر گیا ہاتھ کھڑے ہوئے. تو انہوں نے کہا کہ ماشاء اللہ بہت زبردست، ہاتھ نیچے کر دیں، سب نے ہاتھ نیچے کیے. کہا اچھا آپ وہ لوگ ہاتھ کھڑا کریں جو قرآن کا مباحثہ کرتے ہیں، بیٹھ کر جیسے کفایہ ڈسکس کرتے ہیں آپس میں، قرآن کی آیات کا مباحثہ کرتے ہیں، تھوڑے سے ہاتھ، تھوڑے سے بالکل کھڑے. کراتی نے کہا کہ یہ جس نے کفایہ لکھی اللہ سے زیادہ پڑھا لکھا ہے، اللہ سے بڑا عالم ہے نا، اس کی کتاب زیادہ پڑھتے ہو، اسے اللہ کی کتاب کو لفٹ نہیں کرا رہے آپ لوگ. اللہ آپ کو کم پڑھا لکھا لگتا ہے، آپ کو لگتا ہے اللہ کی کتاب کو مباحثہ کرنا اتنا امپورٹنٹ نہیں ہے جتنا کفایہ کا مباحثہ کرنا امپورٹنٹ ہے. یہ اور یہ باتیں وہ برملا کرتے، ابھی بھی کرتے. انہوں نے کہا میں نے جا کر آیت اللہ وحید خراسانی سے کہا، آغا وحید خراسانی آپ پورا ہفتہ فقہ پڑھاتے ہو، اصول پڑھاتے ہو، اللہ اگر قیامت کے دن پوچھے گا میری کتاب کیوں نہیں پڑھاتے تھے، کیا جواب دو گے؟ کہتے انہوں نے درس شروع کر دیا قرآن کا میری بات کے بعد، جواب نہیں دیا مجھے، مجھے رپلائی کرتے کہ یہ مسئلہ تھی، جواب نہیں دیا، قرآن کا درس شروع کر دیا، کہ جواب نہیں ہے. آیات قرآن میں فرامین اہل بیت میں فقط ایک کتاب کا نام ہے قرآن، اور اسی پر زور دیا گیا اس کو سمجھو اور پڑھو، اور آپ ملت کی حالت دیکھیں. یہ راز بھی جاننا چاہیے، تحقیق کرنی چاہیے، انویسٹیگیٹ کرنا چاہیے کہ یہ مسئلہ کیا ہے، کون سا جادو کیا شیطان نے، بندش کر دیا. کاروباری بندش ہوتی ہے نا، ٹھیک ہے نا، لوگ کہتے ہیں میں پتہ نہیں اتنی محنت کرتا ہوں، اینڈ ٹائم پہ کام خراب ہو جاتا ہے، یہ اصلی جادو ہے. اتنی اللہ نے تاکید کی، رسول نے تاکید کی، امت کا کام خراب ہوا ہے، قرآن مجید کے نزدیک نہیں آتے. ایک صلوات پڑھیں محمد والے، ایک مرتبہ پھر صلوات پڑھیے. इन्हीं हिजाबों में से एक दूसरा हिजाब मुख्तलिफ मसालिक और मजाहिब की जो आरा है वो है। कुरान पढ़ रहे अपनी हिदायत के लिए, कह रहा सुनियों को रगड़ दो, वो सुन्नी पढ़ रहे शियों को रगड़ दो, ये उनके खिलाफ आ गए। ऐसे ऐसे लोग हैं, एक वो जो आयत है इन्नल्लदीन फर्रकू दीनहुम वकानू शियान, वो लोग जिन्होंने अपने दीन को टुकड़े टुकड़े किया और ग्रो ग्रो बन गए। ये असल में लफ्ज शिया का बेसिक मतलब एक ग्रो है, जो एक ही साइड पे जा रहा हो, एक शख्स को फॉलो कर रहा हो। अब वहाँ शियान का लफ्ज आया और ये जो बयान कर रहा है आलिम, कह रहा है देखो अल्लाह कह रहा है शियों से तेरा कोई ताल्लुक नहीं है रसूल। उस लफ्ज के लुगवी माने को उठाकर एक इस्तलाही माने पे फिट करके अपनी आवाम को, कुरान में अल्लाह फरमा रहा है लस्त मिनहुम फी शय, शियों से ऐ रसूल तेरा कोई ताल्लुक नहीं, जबकि इस बेईमान को पता है कि मैं झूठ बोल रहा हूं। अल्लाह कह रहे हैं जो दीन में ग्रुप बाजियां बनाते हैं, ग्रुप बंदी करते हैं, वो जो भी नाम हो ग्रुप का उसका, वो उसका ऐ रसूल उनका ग्रुप बाजों का जो तेरी उम्मत को तोड़े उस उनके साथ तेरा कोई ताल्लुक नहीं है, अल्लाह खुद उनके साथ निपटेगा, उनका फैसला करेगा। तो कैसे जरा फेरी कर, अब पब्लिक अगर कह रही है सुबहान अल्लाह सुबहान अल्लाह, इस तरह की सुबहान अल्लाह मुझे यूं लगता है जैसे बकरियां बै 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 कर रही हो सामने बैठ के, उन्हें पता भी नहीं होता कि क्या बात हुई, सिर्फ लच्छेदार गुफ्तगू करके उनका कोई बटन दबा देता वो जिससे वो बोलना शुरू हो जाते, इस तरह वो करते। तो इमाम खुमैनी फरमा रहे एक हिजाब ये है, बजाय कुरान से अपने लिए हिदायत लो। कुरान खोलता है कि ना कौन सी आयत से सुनियों को रगड़ूंगा, वो खोलता है कौन सी आयत से शियों को रगड़ूंगा। तो अल्लाह कहता है तुझे भी हिदायत नहीं दूंगा, तू इसी लड़ाई में मार। एक कुरान खोलता है अशरा मुहर्रम आ रहा है, जरा नुकते नुकतों वाली आयतें जमा करनी, नुकतों वाली हिदायत कहाँ पर है? ये सारा कह रहे ये सब हिजाब है। कुरान को उस निगाह से देख जिस लिए वो आया है, अपनी इस्लाह के लिए, अपनी हिदायत के लिए, ना कि तेरे अशरे के लिए कुरान आया, ना कि तेरे मनाजरे के लिए और लड़ने के लिए कुरान आया, बाद की बात है। पहले असल चीज़ को याद रख जो हिदायत है इसको। तो फरमाते इन हिजाबों में से एक हिजाब मुख्तलिफ मसालिक और मजाहब और बातिल लोगों बातिल मजाहब की फासिद आरा है, ठीक है, कि ये बाज़ औक़ात लोगों को इतना इसका शौक़ लगता है कि वो इन्हीं को याद करते रहते हैं, इसके बारे में शिया कहते हैं, इसके बारे में सुन्नी कहते हैं, शिया कहते हैं सुन्नी, अल्लाह से नहीं पूछते कि मुझसे क्या कह रहा है, सारी तवज्जो उधर होती। ये भी उन हिजाबों में से एक हिजाब है कि जिसने कुरान को हमसे महजूब कर दिया, महजूब यानी मस्तूर यानी किताब पर्दे में छुपा हुआ। मसलन अगर कोई गलत अकीदा सिर्फ इसलिए कि हमने अपने माँ बाप से या बाज जाहिल अहले मिंबर से सुन सुन के हमारे दिल में रासिख हो चुका है, ये अकीदा हिजाब बन जाता है हमारे और आयात के दरमियान। ये जो कहते हैं ना बाज, तो कुरान पढ़ा तो मुझे लगा मैं गुमराह हो रहा हूँ, असल में गुमराह नहीं, असल में हिदायत पा रहा होता है, लेकिन अपने अकीदे को चूंकि हर कोई सही समझता है तो लगता है वो अकीदा मेरा तो ख़राब हो रहा है तो मैं गुमराह हो रहा हूँ। भाई वो ठीक है जो वहाँ पे है, मौला नज़ुल बलागा फरमाते हैं अपने अकायद और आरा को आयात कुरान पर पेश करो, वहाँ से चेक करो कि एक जैसे है या एक जैसे नहीं है। ये जिनको लगता है ना कुरान पढ़ के मैं गुमराह हो रहा हूँ, इनका बरस यही है, चूँकि जो इनके जहन में डाला गया वो आयात कुरान से मैच नहीं करता। अल्लाह को नहीं पता था कि किस तरह बात करनी है ताकि उसी तरह बात करता जिस तरह इनके जहनों में डाली, इनके हर फिरके के मौलवियों ने उनके जहनों में डाली है, अल्लाह ने उस तरह बात नहीं की। इसलिए तो कहते हैं कुरान मत पढ़ो अकेले वरना गुमराह हो जाओगे। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। और अगर हजारों आयतें और रिवायतें आ जाए कि उस हमारे अकीदे के जो हमने सुन सुन के बनाया है उसके खिलाफ हो, तो या तो उन आयात को हम उनके जाहिर को कहते हैं ये जो जाहिरी माना समझ आ रहे हैं ना ये माना नहीं है, कोई और मुराद है। ये एक वो हरबा है जैसे माहिर वकील हक को बातिल बनाते हैं और बातिल को हक बनाते हैं, अदालत में साबित कर देते हैं, ये भी वही काम। ہزار امام خمینی فرمان ہزار آیت اور روایت آ جائے, کہتے ہیں یہ ان کا ظاہری معنی ہے نا, یہ مراد نہیں ہے. یا ہم اس کے ظاہر کو بدل دیتے ہیں, کہتے ہیں اور مراد ہے, اور یا ہم اس کو اصلا سمجھنے کی نگاہ سے دیکھتے نہیں, کہتے ہیں ثواب کے لیے پڑھنا, سمجھنے کی نگاہ لوگوں کی کراؤ نا تاکہ یہ ٹینشن پیدا ہی نہ ہو. سمجھیں گے تو پھر اعتراض بھی کریں گے کہ یہ کیا ہم نے جو سنا ہے اور جو لکھا ہوا ہے اس میں فرق کیوں ہے. پھر امام فرماتے ہیں کہ عقائد اور معارف کے بارے میں بہت ساری مثالیں ہیں, لیکن میں ان سے صرف نظر کرتا ہوں کیونکہ میں جانتا ہوں کہ میرے جیسے بندے کے بات کرنے سے یہ حجاب نہیں پھٹنے والے. خود بھی ذرا جھجھک رہے ہیں کہ میں نے کوئی سخت مثال دے دی تو کام خراب نہ ہو جائے, چونکہ لوگوں کے تو راسخ ہوتے ہیں جو ان کے ذہن میں بنا ہوتا ہے. کہتا ہے میں ان کی ذکر سے خودداری کرتا ہوں. صلوات پڑھے محمد والے. پھر فرماتے ہیں اگر ہم چاہیں کہ اس حجاب کی وجہ سے جو قرآنی معارف اس شیطانی غلیظ حجاب کی وجہ سے پردہ نسیان میں پڑے, یعنی جن کو جو ہم بھول چکے ہیں, اگر ہم چاہیں ٹھیک ہے کہ ادھر سے نکالیں تاکہ پتہ چلے کہ قرآن کی جو مہجوریت ہے, مہجوریت مہجور یعنی جس چیز سے دوری اختیار کر لی جائے, قرآن کی مہجوریت یعنی قرآن سے جو ہم نے دوری اختیار کر لی, تاکہ پتہ چلے کہ قرآن کی مہجوریت کے مراتب میں سے ایک مرتبہ کہ جس کا افسوس شاید سب سے زیادہ ہے وہ یہ ہے کہ اللہ کا رسول قیامت کے دن کہے گا اے پروردگار میری قوم نے اس قرآن کو مہجور کر دیا تھا, اس سے دور ہو گیا. اس سے بڑی کون سی خطرناک بات ہو جو قرآن میں لکھی ہوئی. میں آپ کی توجہ کرانے کے لیے ایک مثال دے رہا ہوں, ایک مثال دے رہا ہوں, پلیز ذرا اس کو غور سے سنیے گا. اللہ کے نبی نے قیامت کے دن شفاعت کرنی ہے, اہل بیت اطہار نے شفاعت کرنی ہے, تا روایات میں مومن بھی شفاعت کریں, یہ بات اپنی جگہ پر صحیح, لیکن قرآن کریم میں توجہ فرمائیے گا تاکہ صحیح سمجھ سکے. قرآن کریم میں سیدھے سیدھے الفاظ میں, ڈائریکٹ الفاظ میں ایک جگہ پر بھی یہ نہیں ہے کہ میرا رسول قیامت کے دن اپنی قوم کی شفاعت کرے گا. ڈائریکٹ لفظوں میں ایک جگہ پر بھی قرآن نے یہ نہیں کہا, توجہ فرما رہے ہیں, لیکن جو ڈائریکٹ لفظوں میں کہا ہے وہ کیا کہا ہے, میرا رسول شکایت کرے گا میری قوم قرآن سے دور ہو گئی تھی. تو جو ڈائریکٹ قرآن میں ذکر کیا اللہ نے اس کی طرف توجہ ہی قوم کی کوئی نہیں, اس مہجوریت سے نکلے, اور جس کا ڈائریکٹ قرآن میں ڈائریکٹ الفاظ میں ذکر نہیں ہے پورا تکیہ ہی اس پہ لگایا ہوا ہے کہ شفاعت سے ہی ہمیں نکلنا ہے. ہر چیز کو اس کی جگہ پہ رکھے تب صحیح تصویر بنتی. اگر آپ کان کو اتنا لمبا کر دیں کیسا خوبصورت بندہ نظر آئے گا, آپ بندہ تصور کریں کہ اس کا کان لٹکا ہوا ہو یہاں تک, یا ناک کسی کا بہت موٹا ہو اتنا بڑا پورے چہرے پہ پھیلا ہو, بھدی لگتی شکل. اسلام کو بھی ہم نے اس لیے بھدا کر دی, جو چیزیں ہمارے مزاج میں آئیں وہ ہم نے بہت ایگزیجریٹ کر دی, اپنی جگہ پہ برحق تھی لیکن ہم نے بہت بڑھا دی, جو ہمارے مزاج میں نہیں آئی بہت بڑی تھی ہم نے اتنی سی کر دی, نظر ہی نہیں آتی. قرآن کی مہجوریت کے بہت سارے مراتب اور منزلیں ہیں کہ جن میں سے زیادہ تر ہم میں پائے جاتے ہیں, ہم ان سے متصف ہیں یعنی ہمارے اندر وہ موجود ہیں. آیا اگر ہم اس الہی صحیفے کو پاکیزہ جلد میں اور قیمتی جلد میں ہم نے کر دیا ٹھیک ہے, اور قرات کے وقت یا استخارے کے وقت اسے چوم لیا اور آنکھوں سے لگا لیا, ہم نے اسے مہجور رکھا ہوا, یعنی ہم پڑھتے نہیں ہیں, اور ہم کیا سمجھتے ہیں قرآن سے تعلق کیا ہے, استخارے کے وقت اس کو یا نکال کے چومنا, آنکھوں سے لگانا, قرات کے وقت چومنا, قیمتی جلد پہنا دینا, یہ کام قرآن کے ساتھ کرنے, ہم نے یہ کام مہجور بنا رہے ہیں قرآن کو. چونکہ انہوں نے اپنی طرف توجہ کر لی, وہ توجہ جو قرآن کی ہدایت کی طرف ہونی چاہیے تھی. قرآن سامنے آئے تو کیا چیز ذہن میں آتی ہے؟ آنکھوں سے لگانا, چومنا, ٹھیک ہے, اس کو اوپر کر دینا, کمر نہ ہو جائے, فلان نہ ہو جائے. توجہ ادھر جائے, جب توجہ کہاں جانی چاہیے تھی؟ یہ تو کتاب مجھے گائیڈ کرنے آئی ہے, وہ خیال نہیں آتا مجھے. تو امام خمینی کہہ رہے ہیں یہ قرآن کی معذوریت کے کئی درجے ہیں, اور ان میں سے زیادہ تر مراتب ہمارے اندر پائے جاتے ہیں, اور ہم نے قرآن کو اپنی زندگیوں سے باہر نکالا ہوا, اسے معذور کیا ہوا ہے, جبکہ قرآن نے ڈائریکٹ الفاظ میں کہا ہے کہ میرا رسول اپنی قوم کی شکایت کرے گا, یا رب ان قوم اتخذوا هذا القرآن مهجورا. صلوات پڑھے محمد والے. تو آج کے درس کو ہم ایک گھنٹہ چونکہ ہو چکا ہے یہاں پر تمام کر رہے ہیں. ہم جو بعد میں عرض کر دیں کہ دو ہمارے درس کے حصے بیسیکلی تو ایک ہی, ہم نے سورہ شعراء کی آیات پر بات کرنی ہے, وہ بیان کرنی ہے, لیکن ہم نے کس طرح بیان کرنی ہے اور کیا اہمیت ہے اس کی, ان الفاظ کے ذریعے اور اس خط کے ذریعے جو اسی گزشتہ ماہ رجب میں آغا محسن کراتی نے اوزا علمیہ کے اساتید کو لکھا ہے قرآن کی معذوریت کے بارے میں, اور قرآن کے بارے میں ایک تحریک شروع کرنے کے لیے کہ جس سے قرآن دوبارہ جو مقام اس کو اللہ جو اس کا بنتا ہے, اللہ رسول اور اہل بیت نے بتایا ہے, وہ مقام حوزے میں بھی اور عوام میں بھی اس قرآن مجید کو ملے. تو اس لیے خط لکھا, ہم اس خط کو ڈسکس کر رہے ہیں. اس میں جتنے پوائنٹس ڈسکس کر رہے ہیں اس کو سننے اور انشاءاللہ سمجھنے کے بعد آپ کو اور زیادہ اپنائیت اور انس محسوس ہوگا جب ہم آپ کے سامنے سورۃ الشعراء کی آیات کو بیان کریں گے. وہ ترغیب انشاءاللہ, اور وہ شوق, اور وہ جذبہ, اور وہ زمینہ, وہ انشاءاللہ آپ کے دلوں میں اللہ تعالیٰ نے چاہا تو پیدا ہو چکا ہوگا. اور ہم اللہ تعالیٰ سے دعا کرتے ہیں, پروردگار بحق قرآن کریم و بحق محمد و آل محمد, قرآن کریم کے بارے میں ہمارے اندر جس جس طرح سے غفلت پائی جاتی ہے, اس بہار قرآن اور نزول قرآن کے بابرکت مہینے میں ان کوتاہیوں اور کمیوں اور غفلتوں کو دور کرنے کی ہم سب کو توفیق عطا فرمائے. پروردگار اس ماہ مبارک نزول قرآن کے مہینے کی برکت سے, اے پروردگار قرآن مجید سے ایک محکم اور استوار اور ہادی اور رہبر والا رشتہ, جو پھر ماہ رمضان کے ختم ہونے کے بعد بھی اور ہماری زندگیوں کے ختم ہونے کے بعد بھی کبھی نہ ٹوٹے, نہ دنیا آخرت میں, ایسا رشتہ اس ماہ مبارک میں قرآن کے ساتھ ہم سب کو عطا فرما. اے پروردگار تیرے نبی نے قرآن اور اہل بیت کے بارے میں دو چیزوں کے بارے میں اپنی امت کو نصیحت کی تھی, اہل بیت کو بھی امت نے مظلوم کیا, اور آج قرآن بھی اپنے مقصد کے اعتبار سے اس امت کے ہاتھوں مظلوم ہے. اے پروردگار ہمیں ان لوگوں میں شمار نہ فرمانا کہ جن کا ہاتھ قرآن کی مظلومیت میں یا اہل بیت اطہار کی مظلومیت سے رنگین ہو. اے پروردگار ہمیں قرآن اور اہل بیت سے حقیقی تمسک کرنے والوں میں شمار فرما. اے پروردگار اس ماہ قرآن, اس ماہ رحمت کے صدقے میں ہمارے عزیز وطن پاکستان کے حالات کو بہتر فرما, اور اس کے حالات کی بہتری میں ہم سب کو اپنا اپنا کردار ادا کرنے کی توفیق عطا فرما. اے پروردگار اس بابرکت محفل میں جتنے افراد تشریف فرما ہے, پروردگار اگر کسی مشکل کا سامنا ہے, کسی پریشانی کا سامنا ہے, اے پروردگار ان کی مشکلات کو آسان فرما, ہمارے حلال رزق میں وسعت و برکت عطا فرما. اے پروردگار بیمار مومنین کو شفاء کاملہ و عاجلہ عطا فرما. اے پروردگار ہم سب کا خاتمہ خیر پر اور ایمان پر فرما, ہمارے مرحومین کے درجات کو بلند فرما. اللہم صل علی محمد و آل محمد.